السلام علیکم ناظرین، پروگرام علم و حکمت کے ساتھ زبیر احمد حاضر خدمت ہے۔ ناظرین، عبادات میں نماز، روزہ اور زکوٰۃ کے علاوہ ایک اور اہم ترین عبادت وہ ہے جس میں ہم بیت اللہ کی زیارت کرتے ہیں، وقوف عرفہ کرتے ہیں اور جسے اصطلاحاً حج کہا جاتا ہے۔ اس کے ساتھ ساتھ ہم یہ بھی دیکھتے ہیں کہ وہ تمام مسلمان جو کہ حج پر نہیں جاتے، وہ اپنے اپنے مقام پر حج ہی کے دنوں میں ایک اور فریضہ انجام دیتے ہیں، ایک اور عبادت انجام دیتے ہیں جسے ہم قربانی کہتے ہیں۔ اور اس میں نبی اکرم صلی اللہ علیہ وآلہ وسلم نے حج کے بارے میں یہ بھی فرمایا کہ اگر کوئی شخص استطاعت رکھتا ہو اور اس کے باوجود وہ حج نہ کرے تو وہ چاہے یہودی مرے یا نصرانی مرے، یعنی اس سے اللہ تعالیٰ بے نیاز ہے کہ وہ کس مذہب کے اوپر جو ہے اس کا خاتمہ ہوتا ہے۔ یہ ظاہر ہے کہ حج کی ایک بڑی اہمیت کو واضح کرتا ہے، اور اس کے ساتھ ساتھ جیسے کہ میں نے کہا کہ حج ہی کے دنوں میں وہ تمام لوگ جو دنیا بھر میں جو مسلمان ہیں، جو حج پہ تو نہیں گئے لیکن انہی دنوں میں وہ ایک اور عبادت انجام دیتے ہیں جو قربانی کہلاتی ہے۔ یہ دونوں کیا ہیں، ان کے مفاہیم کیا ہیں، ان کے اندر کون سی مصلحتیں موجود ہیں اور اس کا فلسفہ کیا ہے، اس پر آج ہم گفتگو کریں گے۔ ہمارا پروگرام آج ہوگا فلسفہ حج اور قربانی۔ میرے ساتھ تشریف رکھتے ہیں جناب جاوید احمد غامدی صاحب۔ السلام علیکم جاوید صاحب۔
وعلیکم السلام۔
جاوید صاحب، یہ جو حج کا فریضہ ہے، پہلے تو یہ بتائیے گا اس کا فلسفہ کیا ہے، اور جس طرح سے ہم دیکھتے ہیں نماز کی ایک تاریخ ہے، زکوٰۃ کی ایک تاریخ ہے، تو کیا حج کی بھی کوئی تاریخ ہے؟
اللہ تعالیٰ کے ساتھ ہمارے تعلق کا اظہار جن صورتوں میں ہوتا ہے اس کو عبادات سے تعبیر کیا جاتا ہے۔ نماز بھی یہی ہے، روزہ بھی یہی ہے، زکوٰۃ بھی یہی ہے۔ ہم اس دنیا میں انسان کی حیثیت سے جب کسی کے ساتھ اپنے تعلق کا اظہار کرتے ہیں، وہ تعلق محبت کا بھی ہو سکتا ہے، نفرت کا بھی ہو سکتا ہے، احترام کا بھی ہو سکتا ہے، عقیدت کا بھی ہو سکتا ہے، یعنی کسی بھی تعلق کا جب ہم اظہار کرتے ہیں تو اس کی دو ہی صورتیں ہوتی ہیں۔ ہم اس تعلق کو الفاظ میں بیان کرتے ہیں یا اس کا اظہار الفاظ سے کرتے ہیں،
ٹھیک ہے،
اور ہم کچھ اعمال انجام دیتے ہیں۔ یہ اعمال عام طور پر علامتی ہوتے ہیں۔ مثال کے طور پر میں جب آپ سے ملتا ہوں تو میں آپ کو کہتا ہوں کہ خوش آمدید، خیر مقدم، السلام علیکم، یا اور اس طرح کے کوئی الفاظ بولتا ہوں۔
الفاظ سے اظہار ہے۔
میں آپ سے مسافہ کرتا ہوں، میں شدت جذبات میں آپ سے معانقہ کرتا ہوں،
ٹھیک،
میں کچھ اور اس طرح کے اعمال کرتا ہوں جن سے یہ ظاہر ہوتا ہے کہ میں آپ کو یاد کر رہا تھا، میرا آپ سے ایک تعلق رہا ہے، میں آپ سے محبت کرتا ہوں۔
آپ احترام میں کھڑے ہو جاتے ہیں
اسی طرح، اس طرح کے کسی بڑے کو دیکھ کر کھڑے ہو جاتے ہیں۔ یہ در حقیقت وہ چیزیں ہیں جن کو آپ کہتے ہیں کہ یہ ہمارے ان جذبات کی علامتیں ہیں،
ٹھیک ہے،
یعنی یہ سمبولک ایکسپریشن ہے، علامتی اظہار ہے۔ اس میں آپ اپنے عمل سے ایک تمثیل پیدا کر دیتے ہیں، جیسے کوئی شخص ایک کردار ادا کرتا ہے تو آپ اپنے اس کردار کو ایک علامت کی صورت دے دیتے ہیں،
ٹھیک ہے،
یہ مسافہ، یہ معانقہ، یہ تعظیم کے لیے سر جھکانا، یہ کھڑے ہو جانا، یہ سارے در حقیقت کیا ہے؟ یعنی جب آپ کھڑے ہوتے ہیں، جب آپ کھڑے ہوتے ہیں کسی کی ریسپیکٹ میں، کسی کے احترام میں، تو یہ در حقیقت ایک عمل ہے جو دوسرے تک آپ کے جذبات کو کمیونیکیٹ کرنے یا ان کے ابلاغ کا ذریعہ بن جاتا ہے،
ٹھیک ہے۔
تو عبادات تمام یہی جتنی بھی ہیں۔ اس وقت چونکہ ہم حج پہ گفتگو کر رہے ہیں تو حج کیا ہے؟ حج در حقیقت اللہ تعالیٰ کے ساتھ جو ہمارا حمیت اور حمایت کا تعلق ہے، یعنی ہم اپنے رب کی عزت کے لیے، اپنے رب کی غیرت میں، اپنے رب کے حکم پر اور اپنے رب کی حمیت کے لیے اپنی جان بھی دینے کے لیے تیار ہو جاتے ہیں۔ ظاہر ہے کہ تعلقات کی مختلف نوعیتیں ہوتی ہیں، کبھی وہ تعلق اطاعت کا ہوتا ہے، کبھی وہ تعلق پرستش کا ہوتا ہے۔ یہ جو تعلق ہے، یہ ہے کہ اس دنیا میں جو کشمکش برپا ہے، اس کشمکش میں ایک طرف شیطان ہے اور دوسری طرف رحمان ہے۔ قرآن مجید نے یہ تاریخ بیان کی ہے کہ جب اس دنیا کی ابتدا ہوئی تو پہلے دن ہی سے ابلیس نے اللہ کے حکم کی نافرمانی کر کے اپنے آپ کو مقابلے میں کھڑا کر لیا۔ اب گویا ہماری پوری زندگی کیا ہے؟ ہمیں ابلیس کے خلاف جدوجہد کرنی ہے۔ اس کے داعیات ہمارے اندر بھی موجود ہیں، اور پھر وہ مختلف شخصیات کی صورت میں جنوں اور انسانوں کے اندر سے پیدا ہوتے ہیں اور خدا کے مقابلے میں یا رحمان کے مقابلے میں کھڑے ہو جاتے ہیں.
ٹھیک.
تو رحمان اور شیطان کی یہ کشمکش, یعنی وہ جس کو بیان کیا نا کہ ستیزہ کار رہا ہے ازل سے تا امروز, چراغ مصطفی سے شرار بولہبی. تو اس میں چراغ مصطفی اور شرار بولہبی جس طرح علامتیں ہیں حق و باطل کی, بالکل یہی معاملہ یہاں ہے. یعنی ایک طرف اللہ ہے, اس کائنات کا پروردگار ہے, اس کی اسکیم ہے, وہ ہمارا خالق ہے, اس نے ہمیں وجود بخشا ہے, یہ وجود امتحان کے لیے بخشا گیا ہے, ایک دنیا میں بھیج دیا ہے, یہ ایک عارضی دنیا ہے. اس کے مقابل میں ابلیس, شیطان اور اس کی ذریت کھڑی ہے, اور وہ یہ کہتے ہیں کہ ہمیں ہر حال میں اس کو گمراہ کرنا ہے. آپ اگر شیطان کے چیلنج کا مطالعہ کریں قرآن مجید میں, تو وہ یہ کہتا ہے کہ میں ہر راستے سے آؤں گا, میں عبادات میں گمراہی پیدا کروں گا, میں خدا کے تعلق کے راستے میں رکاوٹ بن کے کھڑا ہو جاؤں گا, میں اس کی توحید کی راہ ماروں گا.
یہ دائیں
سے آؤں گا, بائیں
ہر طرف سے آئے گا وہ.
یہ گویا اس کا حملہ ہے,
حملہ ہے.
تو یہ ایسے آپ سمجھیں کہ جیسے ایک دشمن نے اعلان جنگ کر دیا ہے. قرآن مجید یہی تعبیر بھی اختیار کرتا ہے کہ شیطان کیا ہے, عدو مبین, یعنی کھلا دشمن ہے, مقابلے میں آ گیا ہے. اب ظاہر ہے کہ ہر وقت ہمیں متنبہ رہنا چاہیے کہ ہم شیطان کے دام میں نہ آ جائیں. وہ آئے گا, ہزار راستوں سے آئے گا, فلسفے بنائے گا, وہ مختلف نوعیت کے عزم تراشے گا, وہ مختلف راستے اختیار کر کے ہم کو توحید کی راہ سے ہٹانے کی کوشش کرے گا, وہ توہمات کی ایک دنیا پیدا کرے گا, وہ ہمیں اس کا اسیر کر لے گا, وہ ہماری خواہشات کو اس درجے پر پہنچا دے گا کہ ہم جبلتوں کے غلام ہو کر رہ جائیں. یہ سارے طریقے وہ اختیار کرے گا. ہمیں اس کا مقابلہ کرنا ہے, اور مقابلہ کرتے ہوئے ٹھیک اس راستے پر رہنا ہے جو رحمان نے ہمارے لیے متعین کیا. یعنی ہم رحمان کی فوج کے سپاہی بن کر یہ زندگی بسر کریں گے. یہ جو حقیقت ہے, یعنی یہ کشمکش ہے, اس میں آپ ایسے سمجھیں کہ جیسے دو فوجیں ہیں جو میدان جہاد میں اتری ہوئی ہیں.
ٹھیک ہے,
ایک طرف ہم ہیں, دوسری طرف ابلیس اور اس کی ذریت ہے. یہ جنگ ہماری پوری زندگی میں جاری ہے, یہ دن میں جاری ہے, یہ رات میں جاری ہے, یہ دفتروں میں جاری ہے, یہ منڈیوں میں جاری ہے, یہ سیاست میں جاری ہے, یہ معیشت میں جاری ہے, یہ گھروں میں جاری, ہر جگہ یہ جنگ ہو رہی ہے. یعنی ایک طرف رحمان یہ کہتا ہے کہ پورا تول کر دو, وہ آتا ہے اور وہ کہتا ہے کہ اسی میں تمہارا فائدہ ہے, کم تول دو, ملاوٹ کر دو, کسی کا مال کھا لو, کوئی چیز چھین سکتے ہو تو چھین لو, کسی کی عزت پر غلاظت پھینک سکتے ہو تو پھینک دو. یعنی یہ سارے جتنے کام بھی برائی کے کام ہیں, جن کو قرآن مجید نے ایک آیت میں سمیٹ دیا ہے کہ یا وہ فواہش کی ترغیب دے گا, یا حق تلفی کی ترغیب دے گا, اور یا انسانوں کو یہ بتائے گا کہ دوسروں کی جان مال آبرو کے خلاف اقدام کرو.
ٹھیک ہے,
یہ دعوت لے کے وہ مقابلے میں کھڑا ہے. اس کے مقابلے میں جو جنگ ہم کر رہے ہیں, حج در حقیقت اس جنگ کی تمثیل ہے. اور اس کا منتہائے کمال کیا ہے, جنگ میں آخری چیز کیا ہو سکتی ہے کہ میں اپنے آپ کو قربان کر دوں. یعنی میں کسی بڑے مقصد کے لیے اپنی جان بھی دینی پڑے تو دے دوں. تو گویا قربانی جو ہے وہ اس کے لیے ایک علامتی اظہار بن گئی ہے.
ٹھیک ہے,
میں اللہ کی راہ میں اس جنگ میں, شیطان کے خلاف اس جنگ میں اگر مجھے اپنی جان بھی دینی پڑے تو میں دینے کے لیے تیار ہوں گا. تو یہ کہ مجھے شیطان کے خلاف جنگ کرنی ہے, میں اپنے آپ کو خدا کی نظر کر رہا ہوں, میں اس جنگ کے لیے حاضر ہو گیا ہوں, اور میں اس میں اپنی جان بھی قربان کرنے کے لیے تیار ہوں, یہ حقیقت ہے. اس حقیقت کو کچھ علامتوں کی صورت میں حج کے مناسک بنا دیا گیا ہے.
ٹھیک ہے, مناسک پہ ہم آتے ہیں جاوید صاحب, لیکن جب آپ گفتگو کی آپ نے ابتدا کی تھی تو آپ نے کہا تھا کہ ہم جب کسی سے محبت اور عقیدت کا اظہار کرتے ہیں تو اس کے کچھ سمبولک چیزیں ہوتی ہیں. ہم کسی کے احترام میں کھڑے ہو جاتے ہیں, معانقہ کرتے ہیں, مصافحہ کرتے ہیں, یہ سمبولک یہ ایک ہے. لیکن جس کے ساتھ ہم, جس سے یہ تعلق ہم ظاہر کرتے ہیں, ہم کسی کے احترام میں اگر کھڑے ہو جاتے ہیں تو اس لیے کھڑے ہو جاتے ہیں تاکہ اس شخص کو معلوم ہو جائے کہ ہم اس سے کتنی عقیدت رکھتے ہیں. اللہ رب العزت تو دلوں کے حال جانتا ہے, علامتی اظہار کا اللہ تعالیٰ محتاج نہیں ہے, وہ ہمارے دلوں میں جھانک کر دیکھ سکتا ہے کہ ہم اس سے کتنی محبت یا عقیدت رکھتے ہیں. ایک بات یہ کہ اس کے لیے کیا ضروری تھے, اور دوسری بات کہ جان تک قربان کر دینے کے لیے اللہ تعالیٰ کو یہ بتانے کے لیے کسی بے زبان جانور کی جان لینا, اسے خون بہانا, یہ کیوں ضروری تھا؟ اللہ تعالیٰ اس کے بغیر بھی ہمارے ارادوں کو جان سکتا ہے, وہ ایک جانور ہے جو بے زبان ہے, اس کا خون بہانا ضروری تھا؟
اس میں اللہ کے جاننے نہ جاننے کا سوال نہیں, ہماری تذکیر کا سوال ہے. یعنی ہمیں یاد دہانی کرانی ہے. دیکھیے, میں ایک وطن میں رہتا ہوں, میں اس سے محبت کرتا ہوں. جب ہم یوم آزادی مناتے ہیں हम झंडे ख़रीदते हैं, हम उस रंग का लिबास पहनते हैं, हम परेड करते हैं, हम मुख्तलिफ तकरीबात मुनक़द करते हैं, तो ये दर हकीकत हमारे लिए याद दहानी होती है कि ये हमारा मुल्क है, हमें इससे मोहब्बत करनी है और अगर मौका मिले तो इसके लिए अपनी जान भी कुर्बान कर देनी है। ये जितनी अलामती चीज़ें होती हैं ये दर हकीकत उन अफराद की तस्कीर के लिए होती हैं, उनकी याद दहानी के लिए होती हैं। इसका ताल्लुक ना वतन से होता है ना इधर अल्लाह ताला से होता है। अल्लाह ताला को इनमें से किसी चीज़ की ज़रूरत नहीं है, लेकिन चूंकि हमको उसने आजमाइश में डाला है, हमें शैतान के ख़िलाफ़ ये जद्दोजहद करनी है, हमारी पूरी ज़िंदगी इसी जद्दोजहद से इबारत है, इसकी याद दहानी होनी चाहिए। देखिए नमाज है मिसाल के तौर पर, तो नमाज के बारे में कुरान ने क्या कहा, अकीम सलात लिज़िक्री, यानी मेरी याद दहानी के लिए नमाज का अहतमाम करो। रोज़े के बारे में क्या कहा, लअल्लकुम तत्तकून, ताकि तुम्हारे अंदर मेरी इताअत का जज्बा पैदा हो जाए, यानी तुम मेरे हदूद के अंदर रहकर ज़िंदगी बसर करना सीख जाओ। यही मामला हज का है, यानी गोया हज में इबादत या इबादत का जज्बा या अल्लाह से हमारे ताल्लुक़ का एहसास ये अपने मुंतहा कमाल पर पहुँच जाता है। ज़्यादा से ज़्यादा बड़ी बात क्या हो सकती है, भाई आपने मुसाफा कर लिया, आपने मोहब्बत से मुलाकात कर ली, आपने मानका कर लिया, आपने एहतराम के साथ खड़े होकर इस्तकबाल कर लिया, इससे आगे बढ़कर अगर ज़रूरत है आपकी माँ को, आपके बाप को, आपके उस्ताद को, आपके किसी बुज़ुर्ग को, तो आप उसके लिए अपना सब कुछ कुर्बान करने के लिए तैयार, यही आखिरी चीज़ है।
बिल्कुल ठीक है,
तो असल में ये सब कुछ कुर्बान करने के लिए तैयार हो जाना अल्लाह ताला के लिए, खुदा की अगर सच्ची मार्फत हो, मेरा परवरदिगार मुझे उसने वजूद बख्शा है, मुझे उसने ज़िंदगी दी है, मुझे उसने शऊर दिया है, मुझे उसने अबदी ज़िंदगी की बशारत दी है, अगर इस एहसास से सरशार होकर मैं ये कहता हूँ कि इस जंग में अगर मुझे बुलाया जा रहा है तो मैं हाज़िर हूँ, और मैं हाज़िर ही नहीं हूँ, मैं इसके लिए अपनी जान तक कुर्बान करने के लिए तैयार हूँ, तो ये असल में मेरी तरफ से इजहार है, ये खुदा के साथ मामला नहीं है। यानी मुझे इसका एहसास होना चाहिए कि मैं किसका बंदा हूँ और मुझे किस कश्मकश में जद्दोजहद के लिए बुलाया जा रहा है। ये कशमकश जिसमें मुझे ज़िंदगी बसर करनी है ये तो मेरे लिए बर्पा की गई। ये तो आप कह सकते हैं कि अल्लाह ताला ऐसे लोग बना देता है जो सीधे जन्नत में चले जाते हैं, फरिश्ते भी उसने बनाए हैं। जब उसने इस इम्तहान में डाला है तो अब ये ज़रूरत है कि मैं इस जद्दोजहद में उतरूँ, अब ये ज़रूरी है कि मैं इसका शऊर हासिल करूँ, अब ये ज़रूरी है कि इसकी याद दहानी मुझे होती रहे। तो ये असल में एक बहुत बड़े पैमाने पर आलमी सतह पर इस याद दहानी का अहतमाम है जिसके लिए ये सब जाम दिया जाता है। अब रही आखिरी बात आपकी, कतई कलामी के लिए माजरत खाऊं, यानी जानवर का जहाँ तक ताल्लुक है, देखिए आम हालात में हम अपने लिए जानवर ज़बह करते हैं, रोज़ ज़बह करते हैं, लाखों की तादाद में ज़बह होते हैं। अगर तो ये सूरतें होती
वो इबादत के जज्बे के तहत ज़बह करते हैं तो मैं वो जानना चाह रहा हूँ, एक तो खाने के लिए,
खाने के लिए भी इबादत
करते हैं ना,
वहाँ भी इबादत ही कर रहे हैं, यानी वहाँ पर भी ये होता है कि अल्लाह के नाम पर किबला रुख लिटा के हम जानवर को ज़बह करते हैं, हमारे लिए वो कोई आम चीज़ नहीं है। वहाँ भी हमारा जज्बा यही होता है कि ये गोश्त अगर हम खा रहे हैं तो हमारे परवरदिगार का इज़्ज़त है, इस वजह से खा रहे हैं, वरना हमें क्या हक है किसी जानवर की जान ले लें। गोश्त हमारे यहाँ किसी फैक्ट्री में तैयार नहीं होता, वो एक ज़िंदा जानदार मखलूक है जिससे हम गोश्त हासिल करते हैं, उसमें भी देखिए तस्मिया और तस्किया, उसको पाक करते हैं, अल्लाह का नाम लेते हैं, बिस्मिल्लाह अल्लाह अकबर कह के ज़बह करते हैं, वो भी अलामती इजहार है इस बात का कि हम अल्लाह के बंदे हैं, और अल्लाह अगर इजाज़त ना देता तो हम कभी इस जानवर की जान ना ले सकते। तो जानवरों की जान तो हम ले रहे हैं, रोज़ाना ले रहे हैं, उसी को एक अलामत बना दिया गया। अब देखिए जान कुर्बान करने की अलामत, दुनिया में आप जितने काम करते हैं उनमें क्या चीज़ हो सकती थी, यही हो सकती कि आप अपनी जगह पर गोया एक जानवर का फ़िदिया दे देते हैं, उसको कुर्बान कर देते हैं। तो ये तरीका इख्तियार,
जावेद साहब मैं असल में जो सवाल आपके सामने रखना चाह रहा था वो ये था कि ये अलामती इजहार तो है ये जान का नजराना पेश करने का, लेकिन अब वो ये रस्म बन गया है, ये ख़ास करके मैं रोज़ाना जो जानवर ज़िबा होते हैं खाने के लिए मैं उसकी बात नहीं कर रहा, ईद के मौके पर, ईद उल अज़हा के मौके पर जो हम जानवर ज़िबा करते हैं उसमें शाज़ो नादिर ही ऐसा हो कि हमारे अंदर ये जज्बा हो कि हम अल्लाह ताला के लिए अपनी जान भी कुर्बान कर देंगे, हम एक रस्मी तौर पर जानवर ले आते हैं, उसे ज़िबा कर देते हैं और उसमें जो है वो खुशी मनाते हैं, गोश्त तकसीम कर देते हैं, खुद भी खाते हैं, दूसरों को खिला देते हैं, यानी एक एक वो सिंबॉलिक जो इजहार आप जिसकी तरफ तवज्जो दिला रहे हैं वो तो ख़त्म हो गया है। अब उसमें एक बेजुबान की आप जान ले रहे हैं और उस जान में आप ये कहने की कोशिश कर रहे हैं कि ये अल्लाह ताला ने जो कहा था हमने जान का नजराना दे दिया, हालांकि ऐसा हो तो नहीं रहा, अंदर से तो ऐसा कुछ भी नहीं हो रहा।
हम जिस गुफ्तगु कर रहे हैं इसी की याद दहानी के लिए कर रहे हैं ताकि लोगों को ये मालूम हो कि ये रस्म नहीं है, ये दरहकीकत बहुत बड़ी इबादत है। इसी वजह से मुझसे किसी ने पूछा था कि इसकी जगह हम कोई और काम कर लें, किसी गरीब की मदद कर दें,
किसी गरीब की मदद कर, बिल्कुल सही है।
तो मैंने यही अर्ज़ किया था कि गरीब की मदद करने के लिए कुर्बानी नहीं की जाती, गरीबों को गोश्त खिलाने के लिए कुर्बानी नहीं की जाती, ये तो उसका ज़िमनी फ़ायदा है, ये इबादत है और ये अल्लाह ताला के साथ हमारे ताल्लुक़ का इजहार है। अगर लोग इस ताल्लुक़ की हकीकत को फरामोश कर चुके या वो इससे वाकिफ़ नहीं रहे या उन्हें इसकी याद दहानी नहीं है, तो ये हमारा काम है कि हम ये कराएं। जिस वक्त हम दीन को जानना चाहते हैं तो हम ये जानने की कोशिश करते हैं ना कि उसमें कोई बात क्यों कही गई है। तो तमाम इबादत यही हैं। उस तरह तो अगर आप देखें तो नमाज भी रस्म बन चुकी होती है, यानी लोग जाते हैं, मालूम होता है कि जैसे बस ज़मीन के ऊपर पेशानी रख के वापस आ गए, लेकिन नमाज की हकीकत क्या है असल में? तो वो हर मौके के ऊपर, यानी ज़िंदगी में दिन जब निकलता है, जब सूरज ढलता है, जब शाम होने को आती है, यानी जितने तगयरात ज़िंदगी में होते हैं, हमारे गिरदो पेश की कायनात में जो तब्दीलियाँ आती हैं, उनके लिहाज से हमें याद दहानी कराई जाती है। ये याद दहानी नमाज भी नहीं करा पाती इस वक्त, तो इसके लिए ज़रूरी होता है कि लोगों को एजुकेट किया जाए, यानी उनकी तालीम का अहतमाम किया जाए, उन्हें बताया जाए। अब हज ऐसी चीज़ तो नहीं है ना कि आपने गोया रोज़ करना होता है जाके,
ठीक है,
लाजिम भी किया गया ज़िंदगी में एक बार,
एक बार, हाँ।
तो क्या हम एक मुसलमान को ज़िंदगी में एक बार एक काम करने के लिए भी बेदार नहीं कर सकते? सारी दुनिया से लोगों ने जाना है, उनकी तालीम का बंदोबस्त होना चाहिए, उन्हें बताना चाहिए कि तुम क्या करने जा रहे हो। और मैं तो ये समझता हूँ कि अगर आदमी अपने बातिन में ये जज्बा नहीं रखता तो उसे घर में बैठना चाहिए, इसलिए कि ये जज्बा है कि मैं अपने रब के लिए अपनी जान भी देने को तैयार हूँ, अगर शैतान के ख़िलाफ़ इस जंग में मुझे उतरना पड़ा तो मैं पूरी शान के साथ, एक मुजाहिद की शान के साथ उतरूँगा और मैं अल्लाह की मदद से इसमें कामयाब होऊंगा। ये जज्बा है जिसके साथ असल में ज़िंदगी बसर करनी चाहिए, इसी की याद दहानी हज है और इसी की वो तमसील है और कुर्बानी उसका मुंतहा कमाल है।
ठीक है, अच्छा जावेद साहब ये बताइएगा कि जैसे कि नबी सल्लल्लाहु अलैहि वसल्लम से पहले जो उम्मतें गुजरी, नमाज, रोज़ा, ये सब चीज़ें उन पर भी थी, ये हज और कुर्बानी का मामला भी क्या पिछली उम्मतों में ऐसे ही था?
सब में ऐसे ही, यानी ये अम्बिया अलैहिस्सलाम के दीन में हमेशा से शामिल रहे हैं। देखिए जो हरम है, बैतुल्ला है, उसकी तारीख सैयदना इब्राहिम अलैहिस्सलाम के ज़माने से तो हमको मालूम है,
बिल्कुल,
यानी कमो बेश आज से 4000 साल पहले सैयदना इब्राहिम अलैहिस्सलाम की पैदाइश इराक़ के शहर उर में हुई थी। वहाँ से उन्होंने हिजरत की और उनको हुक्म दिया गया कि जज़ीरा नुमा अरब को अपनी दावत का मरकज़ बनाएँ और वहाँ अल्लाह का घर या अल्लाह की इबादत गाह, ये घर क्या है, ये मस्जिद है, मस्जिद हराम,
ठीक है,
यानी ये मस्जिद है। इसके बारे में कदीम मौर्रखीन ये बयान करते हैं कि पहले भी यहाँ ऐसे ही अल्लाह की इबादत का घर मौजूद था, यानी सैयदना इब्राहिम अलैहिस्सलाम ने इसकी पहली बार बिना नहीं रखी, पुरानी तामीर उसी को जिंदा किया, उसी की बुनियादें दोबारा उठाई है। तो इससे ये मालूम होता है कि उससे पहले भी ये मरकज़ रहा है और इसको यही हैसियत हासिल रही है। अब उसकी तारीख इस गुम हो गई, यानी अब हम नहीं जानते, कदीम मौर्रखीन ये बात बयान करते हैं, लेकिन सैयदना इब्राहिम अलैहिस्सलाम के ज़माने से तो ये सारी दावत का मरकज़ रहा है, तौहीद का मरकज़ यही है, यही इबादतगाह है कि जिसको अल्लाह ताला ने अपनी तौहीद की अलामत बना रखा हुआ है पूरी दुनिया के लिए। उस वक्त से इसका हज हो रहा है, रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम नबूवत से पहले भी हज करते थे, कुरैश भी हज करते थे, उनके हम यही मनासिक थे, यही आदाब थे। आप देखिए बुखारी में रवायत मौजूद है कि खुद रसूलुल्लाह सल्लम ने नबूवत से पहले, यानी जब आपको अभी पैगंबरी का मनसब नहीं दिया गया था, उस वक्त जो हज किया तो बिल्कुल उन्हीं मनासिक के मुताबिक किया जिनके मुताबिक आज हम हज करते हैं।
ठीक है, मैं जो जानना चाह रहा हूँ वो ये कि हज़रत इब्राहीम अलैहिस्सलाम जो हैं उनकी जो औलादें हैं, एक बनी इस्माइल फिर एक बनी इसहाक, तो बनी इस्माइल से तो हम जानते हैं कि वो हज और उम्रा और ये चला आ रहा है और नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर तक फिर ये हम देखते हैं, पूरी तारीख मौजूद है। बनी इसहाक के अंदर जो पैगंबर गुजरे हैं, क्या वो भी ये हज के लिए आया करते थे? क्योंकि वो ज़्यादातर फ़लस्तीन वाला जो इलाका है उस जगह पर मौजूद हैं, तो वो वहाँ पर से हज पे आते थे। बनी इसहाक की मैं बात कर रहा हूँ, उसमें भी बहुत सारे पैगंबर,
बहुत से मुहक्किकीन हैं जिन्होंने ये बताया है कि ऐसा ही था, यानी बहुत से मुहक्किकीन यही राय रखते हैं। ये आपके इल्म में होगा कि हमारे मौजूदा ज़माने में भी बाद मुहक्किकीन ने ज़बूर पर काम किया है और उन्होंने ये बताया है कि उसके बाद नशीद या उसकी बाद गज़लें या उसके बाद मजमूर ऐसे हैं कि जिससे ये मालूम होता है कि सैयदना दाऊद हजी के लिए आए और उस मौके पर उन्होंने ये मुनाजात की या ये गीत गाए। زبور کے بارے میں تو آپ جانتے ہیں کہ وہ نظم کی صورت میں ہے، اس میں اللہ تعالیٰ کی حمد و ثنا ہے، اللہ تعالیٰ کے ساتھ تعلق کا اظہار ہے. وہ وہی بات جو میں نے ابتدا میں عرض کی تھی کہ عبادات دو ہی چیزوں کا مجموعہ ہوتی ہیں، یا وہ کچھ اعمال ہوں گے جو علامتی ہوتے ہیں
یا الفاظ،
اور یا الفاظ ہوں گے. تو وہ بڑی خوبصورت چیزیں ہیں جو آپ کو اب زبور میں ملتی ہیں. کبھی آپ دیکھیں مسیحی حضرات اپنی تقریبات میں جب زبور پڑھتے ہیں، ہمارے ہاں تو رواج نہیں اس بات کا، تو آپ حیران ہو جاتے ہیں کہ کیا شان کا کلام ہے، کیا اعلیٰ چیز ہے، کیا خدا کے ساتھ تعلق کا اظہار ہے. تو اس میں بعض مضامیر کے بارے میں محققین یہ نقطہ نظر رکھتے ہیں، لیکن اس کا اس طریقے سے واضح ذکر نہیں ہے. اس کی وجہ بھی سمجھ میں آتی ہے، کیونکہ یہود کا تو دعویٰ یہی تھا کہ نبوت ہمارے یہاں ہی رہے گی، محمد الرسول اللہ سے سیدنا ابراہیم کا تعلق، سیدنا اسماعیل کا تعلق، یہ ان کا خاص مسئلہ رہا ہے. چنانچہ جو ان کی تاریخ میں بھی ایک بڑی تحریف ہوئی ہے وہ یہی ہے کہ انہوں نے قربانی کے لیے سیدنا اسحاق کا نام اپنے ہاں تاریخ میں ڈال دیا. یہ تاریخ میں ہے، الہامی کتابوں میں کوئی ایسا معاملہ نہیں ہوا، یعنی تورات میں اس کا کوئی ذکر نہیں ہے. یہ تو اصل میں کتاب پیدائش ہے جس میں یہ سارا ذکر ہوا، اور کتاب پیدائش بائبل ہسٹری ہے، یعنی تاریخ کا ایک حصہ ہے. تو اس طرح کی بہت سی چیزیں کیونکہ ہو گئیں بدقسمتی سے، اور یہ آپ جانتے ہیں کہ مذہبی گروہوں کے ہاں حسد کے جذبات بعض اوقات بڑے سے بڑے اقدام پر لوگوں کو آمادہ کر دیتے ہیں. تو یہ داستان اگر کبھی دیکھنی ہو تو آپ بنی اسماعیل اور بنی اسرائیل کے یہاں بھی دیکھ سکتے ہیں. تاہم یہی کیا قرینِ قیاس ہے کہ اسی کا حج کرنے کے لیے انبیاء علیہ السلام آتے رہے ہوں گے، بلکہ بہت سے مورخین تو یہ بھی بیان کرتے ہیں کہ جو حتیم ہے اس میں قدیم پیغمبروں کی قبریں ہیں. یہ بھی بیان کیا جاتا ہے کہ خود حضرت صالح بھی ہجرت کر کے جب نکلے اپنی قوم کو چھوڑ کر تو یہیں آ کے بیٹھے. یعنی انبیاء علیہ السلام یا اس علاقے کے جو پیغمبر تھے ان کی قوموں پر جب عذاب آ گیا اور وہ ان سے ہجرت کر کے آئے تو انہوں نے یہیں آ کے قیام کیا، جو باقی زندگی کا عرصہ تو یہیں گزارا اور وہ یہیں مدفون ہے. لیکن یہ جتنی چیزیں ظاہر ہے قدیم تاریخ سے متعلق ہیں، ان میں آپ کوئی حتمی رائے تو نہیں دے سکتے، لیکن اگر آپ حرم کی مکہ کی تاریخ پڑھیں تو آپ کو یہ ساری چیزیں مل جاتی ہیں.
اچھا جاوید صاحب، ایک بنیادی سوال یہ ہے کہ اللہ تعالیٰ نے یہ جو گھر ہے جسے ہم بیت اللہ کہتے ہیں، یہ ظاہر دنیا میں پہلا گھر بنایا گیا، پھر اس پہ جیسے کہ آپ نے فرمایا سارے انبیاء بھی یہاں پر آتے رہے، پھر حضرت ابراہیم علیہ السلام نے اس کی بنا دوبارہ سے جو ہے وہ تعمیر فرمایا اس کو، تو اتنا زیادہ اہمیت کا حامل ہے یہ. لیکن ہم دیکھتے ہیں کہ حج کے موقع پر اس کے طواف کی وہ یعنی مرکزی اہمیت نہیں ہے. مرکزی جو رکن اعظم جسے ہم کہتے ہیں، رکن اعظم ہے وقوف عرفہ، عرفات کا میدان ہے. ایسا نہیں ہے کہ حرم میں آ کر آپ قیام کر لیں تو یہ آپ کا رکن اعظم ہے، رکن اعظم باہر ہے. تو بیت اللہ جو ہے اس کی مرکزی حیثیت ہے، لیکن اللہ تعالیٰ نے حج میں رکن اعظم عرفات کو بنایا، اس میں مصلحت کیا ہے؟
اس کی وجہ بڑی سادہ سی ہے، وہ یہ ہے کہ حج کے موقع پر ہزاروں لاکھوں لوگوں کو آنا ہے. اللہ تعالیٰ کے بھی یہ علم میں تھا، کسی زمانے میں سینکڑوں آتے تھے، پھر ہزاروں ہوئے، اب لاکھوں کی تعداد میں لوگ آتے ہیں. اب تو کہا جاتا ہے کہ 50 لاکھ تک نوبت پہنچ رہی ہے. تو اس صورتحال میں یہ کیا گیا ہے کہ معبد کو اٹھا کر میدان عرفات کو عارضی طور پر ایک معبد بنا دیا جاتا ہے. یعنی وہی معبد، وہی عبادت گاہ، وہی بیت اللہ، آپ یہ سمجھیں کہ وہ وہاں موجود ہے، لیکن اس کو وسعت دے دی جاتی ہے، اس کو قائم مقام بنا دیا جاتا ہے، وسعت دے دی جاتی ہے. یہ بالکل ایسے ہی ہے جس طرح کہ ہم مسجد بناتے ہیں، عام مسجد میں ہم نماز پڑھتے ہیں، لیکن کسی موقع پر اگر عید کا اجتماع کرنا ہو تو بعض اوقات باہر جا کے ڈیرے ڈال دیتے ہیں. یعنی اصل میں تو وہ بھی عبادت ہے، اس کو بھی کسی بڑی مسجد ہی میں ہونا تھا، لیکن اتنی بڑی مسجد آپ نہیں بنا سکتے، یا اگر بنائیں بھی جس میں عید کا اجتماع کیا جا سکے تو یہ گویا ایک ضیاع ہوگا، کیونکہ وہ نماز تو آپ کو پڑھنی ہے سال میں ایک بار. تو اس لیے معبد کو وسعت دے کر میدان عرفات کی صورت دے دی گئی.
ٹھیک. اس میں یہ بھی بتائیے گا کہ حج کے اندر ہم دیکھتے ہیں کہ کچھ خاص اصطلاحات استعمال ہوتی ہیں، جیسے کہ حج تمتع، حج قران، حج افراد، یہ کیا ہیں اصطلاحات اور ان کے فرق کیا ہے ان کا؟
یہ ہمارے فقہا کی بنائی ہوئی اصطلاحات ہیں، میں تو ان کی کوئی ضرورت محسوس نہیں کرتا. حج حج ہے، عمرہ عمرہ ہے. دیکھیے آپ جانتے ہیں کہ حج کو حج اکبر کہا جاتا ہے، اور اس کے مقابل میں عمرے کو حج اصغر کہا جاتا ہے.
اچھا، حج اکبر اس کو بھی کہا جاتا ہے جو جمعے کے دن ہوتا ہے؟
یہ تو ایسے لوگ کہتے ہیں. اچھا، یعنی حج اکبر اصل میں حج ہے، اور عمرے کو اس کے مقابل میں حج اصغر کہا جاتا ہے.
ٹھیک.
اور اس میں بھی بڑی لطافت ہے، یعنی دیکھیے لوگوں کے اندر ایک فطری خواہش ہوگی، وہ اس عظیم معبد میں جائیں، توحید کے اس مرکز میں حاضر ہوں، اس کی زیارت کریں. یعنی حج کے ساتھ یہ ساری تاریخ وابستہ ہو چکی ہے، تو انسانوں کے اندر ایک فطری طلب ہوتی ہے. اب اس میں کچھ موانع پیش آتے ہیں. حج سال میں ایک بار ہوگا، حج خاص دنوں میں ہوگا، حج میں کوئی 5 دن کی بڑی مشقت ہوتی ہے، حج کرنے کے لیے طاقت بھی چاہیے ہوتی ہے، انسان کو بہت سے معنی پیش آتے ہیں، ان خاص دنوں ہی میں نکلنا ہے، 5 دنوں کی مشقت اٹھانے کے لیے صحت تندرستی ہونی چاہیے،
گھر پہ زیادہ رات چھوڑنا ہے،
گھر پہ زیادہ رات چھوڑنا، یہ ساری چیزیں ہیں،
ساری چیزیں.
تو اس وجہ سے اس کی ایک مختصر صورت کو عمرے کی شکل دے کر پورے سال پر پھیلا دیا گیا ہے. یعنی آپ نے اگر حج کی اللہ توفیق دے تو حج کرنا ہے، اور اگر کسی وجہ سے کوئی مانے ہو تو آپ عمرہ کر لیجیے. یعنی ایک عبادت کو 2 صورتیں دے دی گئی ہیں، ایک اس کی مختصر صورت ہے، ایک اس کی مفصل صورت ہے. ایک میں وہی چیز کنڈنس کر دی گئی ہے اور دوسری میں اس کی تفصیل کر دی گئی ہے.
ٹھیک ہے،
تو حج اور عمرہ دونوں. اچھا، اب ظاہر ہے کہ 2 عبادتیں ہو گئیں، تو حج حج ہے، عمرہ عمرہ ہے. اب اللہ تعالیٰ یہ کہتے ہیں کہ آپ اس کے لیے سفر کریں گے تو الگ الگ سفر کریں. یعنی عمرہ کرنا ہے تو الگ سے آئیں، حج کرنا ہے تو الگ سے آئیں، کیونکہ یہ بڑے اہتمام کی عبادات ہیں. جو مقامی لوگ ہیں، یمن کے لوگ ہیں، جزیرہ نما عرب کے لوگ ہیں، یعنی قریب کے لوگ ہیں، وہ آئیں گے اور وہ حج کر کے چلے جائیں گے، وہ آئیں گے الگ سے عمرہ کر کے چلے جائیں گے. لیکن آفاقی لوگ، یعنی جن کو دنیا بھر سے آنا ہے،
ٹھیک ہے،
ان کے لیے یہ بعض اوقات بڑی مشقت کی بات ہو جاتی ہے کہ وہ 2 سفر کریں. تو ان کو ایک سہولت دی گئی کہ وہ اگر ایک ہی سفر میں حج اور عمرہ کر لیں. قرآن مجید نے اس کے لیے جو الفاظ استعمال کیے ہیں وہ یہ ہے کہ من تبتا بالعمرۃ الی الحج، یعنی حج کرنے کے ارادے سے آئے، ذرا پہلے آ گئے، چند دن پہلے، یہ خواہش ہے کہ عمرہ کر لیا جائے. حج کے سفر سے عمرے کا فائدہ اٹھانا مقصود ہے.
ٹھیک ہے،
اگر آپ اس رعایت سے فائدہ اٹھانا چاہتے ہیں تو آپ کو اس کے جرمانے کے طور پر، چونکہ آپ نے ایک رعایت سے فائدہ اٹھایا ہے، تو آپ کو قربانی کرنی ہوگی.
اچھا
اچھا، اس کو تمتع کا نام بعد میں فقہاء نے دے لیا. یعنی اصل میں ہوا کیا ہے،
قرآن میں لفظ اس طرح
تمتع، قرآن مجید میں لفظ استعمال ہوا تھا تو اس سے اس کا نام رکھ دیا ہے، یہ حج تمتع ہو گیا ہے. یعنی یہ کوئی اللہ تعالیٰ کا دیا ہوا نام نہیں ہے، یہ کوئی اصطلاح نہیں تھی پہلے، یہ حج کی کوئی قسم بھی نہیں ہے. یعنی حج حج ہے، عمرہ عمرہ ہے. آپ حج کے لیے گئے، آپ نے یہ خیال کیا کہ مجھے اس سفر میں عمرہ بھی کرنا چاہیے.
ٹھیک ہے،
یہ عمرے کا، حج کے سفر سے فائدہ اٹھانے کا جو کام آپ نے کیا ہے، اس کے لیے آپ کو پھر اگر آپ احرام کھولنا چاہتے ہیں تو قربانی کرنی ہوگی.
اچھا،
اب ایک دوسری صورت پیش آ جاتی ہے، وہ یہ ہے کہ آپ حج کے لیے قربانی کے جانور لے کے چلے گئے ہیں. یہ آپ کو معلوم ہے نا کہ اب تو لوگ وہاں جا کے قربانی کرتے ہیں. آپ جانتے ہیں کہ رسالت میں آپ صلی اللہ علیہ وسلم جب حدیبیہ میں معاہدہ کر کے واپس آئے تھے تو آپ قربانی کے جانور لے کر گئے تھے، عمرہ کرنے کے لیے گئے تھے. تو عمرے کے مناسک میں بھی قربانی شامل ہے، حج کے مناسک میں بھی. اس کا شعور ہی ختم ہو گیا.
ٹھیک ہے،
یعنی لوگوں کو اب اس کا بالکل شعور نہیں ہے، بالکل احساس نہیں ہے. یہ جو قربانی اس وقت کی جاتی ہے وہ قربانی اصل میں وہی جرمانے کی قربانی ہے. یعنی چونکہ آپ نے ایک سفر میں حج اور عمرے کو اکٹھا کر کے حج کے سفر سے فائدہ اٹھا کر عمرہ کیا ہے، تو اب آپ کو یا قربانی کرنی ہوگی یا 10 روزے رکھنے ہوں گے، 3 وہاں اور 7 واپس آ رہے. تو اس کا نام لوگوں نے حج تمتع رکھ لیا. اب میں دوسری صورت کا ذکر کر رہا تھا
جی،
کہ آپ قربانی کے جانور لے کے چلے گئے. قربانی کا ذکر یہاں سے ہوا تھا
جی،
کہ چونکہ قربانی عمرے میں بھی ہو سکتی ہے، قربانی حج میں بھی ہو سکتی ہے، تو اب آپ لے کے چلے گئے. پرانے زمانے میں تو لوگ حدی کے جانور لے کے آتے تھے.
یعنی جس کا کیا اب امکان نہیں ہے لے کے چلے جانے کا،
نہیں وہاں کے مقامی
وہاں کے لوگ
کرتے ہیں. میں نے تو خود دیکھا ہے حج کے موقع پر یمن سے لوگ آئے ہوئے ہوتے ہیں، انہوں نے اسی طرح اونٹوں کے گلے میں پٹکے ڈالے ہوئے ہوتے ہیں، کلادے ڈالے ہوئے ہوتے ہیں، وہ حدی کے جانور لے کے آتے ہیں. تو اگر فرض کیجئے کہ آپ حدی کے جانور لے کے چلے گئے ہیں،
ٹھیک ہے،
تو اب جب حج کے موقع پر آپ جانور لے کر چلے گئے ہیں تو یوم النحر سے پہلے قربانی نہیں ہو سکتی.
صحیح ہے،
قربانی کا ایک دن مقرر ہے،
ٹھیک ہے،
اس سے پہلے قربانی نہیں ہو سکتی. آپ نے عمرہ کر لیا، اب آپ احرام نہیں کھول سکتے. اس لیے کہ احرام تو اسی وقت کھلے گا جب قربانی ہوگی. تو یہ جو صورت پیدا ہو گئی، یعنی آپ کے جانور لے جانے اور عمرہ کرنے کے نتیجے میں جو صورت پیدا ہو گئی، اس کو قران کا نام دے دیا گیا. یعنی اس میں کیا ہوا ہے، اس میں یہ ہوا ہے کہ احرام کھلے بغیر حج اور عمرے کو آپ نے ملا
دیا ہے.
تو یہ فقہا کے دیے ہوئے نام ہے. خود رسالت مآب صلی اللہ علیہ وسلم نے اپنے حج کے موقع کے اوپر قربانی کے جانور ساتھ لیے تھے. آپ وہاں پہنچے تو آپ نے لوگوں کو کہا کہ تم احرام کھول سکتے ہو. میں اس لیے نہیں کھولوں گا کہ میں قربانی کے جانور ساتھ لے کے آیا ہوں. جب لوگوں کو کچھ تردد ہو تو آپ نے فرمایا کہ اگر یہ بات مجھ پر پہلے واضح ہوتی کہ تم لوگوں کو تردد ہوگا تو میں قربانی کے جانور نہ لے کے آتا، یعنی یہیں سے آ کے قربانی کرتا.
ٹھیک ہے،
تو قران در حقیقت اس صورتحال سے پیدا ہوتا ہے اگر کہیں یہ صورت پیش آ جائے. یعنی ایسا نہیں ہے کہ حج کی تین قسمیں ہیں جیسے کہ عام طور پر بیان کیا جاتا ہے، حج افراد، حج تمتو، حج قران، ایسا نہیں ہے. حج حج ہے، عمرہ عمرہ ہے. البتہ یہ دو صورتیں جو پیدا ہوتی ہیں ان سے جو آپ ایک جرمانہ ادا کرتے ہیں، آپ احرام کھول دیتے ہیں، یا پھر آپ جانور لے کر گئے ہیں اور اب آپ احرام نہیں کھول سکتے، تو لوگوں نے سمجھانے کے لیے یا ہمارے فقہا نے سمجھانے کے لیے ایک کو حج تمتو کا نام دے دیا، ایک کو حج قران کا. اب یہ دیکھیے کہ یہ میں اس طرح کی تعبیرات پر کیوں تنقید کرتا ہوں، اس کا نقصان کیا ہوا؟ آپ اصل بات فراموش کر بیٹھے، اور وہ یہ کہ حج حج ہے، عمرہ عمرہ ہے، اور اصل میں آپ کو حج کا سفر الگ کرنا چاہیے تھا، عمرے کا سفر الگ کرنا چاہیے تھا،
کیونکہ وہ ایک بڑی غیر معمولی عبادت ہے، اس کے لیے علیحدہ سفر.
وہ عبادت اس شان سے ہونی چاہیے،
شان سے.
اچھا، نہ صرف یہ کہ وہ چیز غائب ہو گئی، بلکہ یہ کہ حج تمتو ہی کو اصل مان لیا گیا، اس کا ایک نام پڑ گیا. آپ نے کہا کہ یہی حج اب کرنا ہے. ایک
بلکہ پاکستان سے جو لوگ جاتے ہیں وہ حج تمتو ہی ان کو بتایا جاتا ہے.
میں تو عرض کرتا ہوں کہ جب لوگوں کو یہ بتانے کی کوشش کی گئی کہ جو حج کی قربانی ہے وہ تو آپ کرتے ہی نہیں ہیں، یعنی اس وقت صورتحال یہ ہے کہ ہمارے ہاں سے جانے والے لوگ، باقی ملکوں کے بارے میں تو میں کچھ نہیں کہہ سکتا، لیکن ہمارے ہاں سے جانے والے لوگ حج تمتو کرنے کے لیے جاتے ہیں اپنے خیال کے مطابق، اس میں جا کے قربانی کرتے ہیں، وہ سمجھتے ہیں ہم نے حج کی قربانی کی ہے. یہ حج کی قربانی نہیں ہے، یہ عمرے اور حج کو ایک سفر میں جمع کرنے کا دم ہے، جس کو ہم ہمارے عام طور پر فقہی اصطلاح میں کہا جاتا ہے کہ آپ نے دم دیا ہے، ایک قربانی دی ہے، گویا جرمانہ ادا کیا ہے کہ ایک سفر میں حج اور عمرے کو اکٹھا کر کے آپ نے ایک رعایت سے فائدہ اٹھایا ہے، تو اب آپ ایک قربانی کیجیے. یہ صورتحال ہے. حج کی قربانی تو اس کے علاوہ ہونی چاہیے اگر آپ کو کرنی ہے تو،
ٹھیک ہے،
لیکن وہ کوئی بھی نہیں کرتا.
اس کا مطلب یہ ہے جاوید صاحب کہ اگر میں پاکستان سے جاتا ہوں حج کے لیے اور میں اس ایک سفر میں صرف حج ہی کرتا ہوں، عمرہ نہیں کرتا، صرف حج کرتا ہوں، تو اس کا مطلب پھر وہ جو دم والی قربانی ہے وہ پھر ہے ہی نہیں،
وہ بھی ختم ہو جائے گی.
وہ ختم ہو جائے گی،
وہ تو اصل میں پیدا ہی اس سے ہوئی ہے.
ٹھیک ہے،
لیکن آپ صرف حج کرنے کے لیے گئے ہیں یا صرف عمرہ کرنے کے لیے گئے ہیں اور آپ نے قربانی بھی کی، آپ نے کہا کہ نہیں میں تمام مناسک پورے کروں گا اور آپ نے قربانی بھی کی اس موقع کے اوپر،
ٹھیک ہے،
تو ٹھیک ہے، آپ نے قربانی کر لی، یعنی یہ بالکل ٹھیک ہوگا.
بالکل،
بلکہ کرنی چاہیے، لوگوں کو توجہ بھی دلانی چاہیے کہ اس سے قربانی کا شعور ہی ختم ہو گیا.
کرنی ضرور چاہیے، لیکن پتہ ہونا چاہیے کہ ہم کیا کرنے جا رہے ہیں. یہ ٹھیک، بالکل صحیح. اچھا، یہ بتائیے گا کہ اس میں آپ نے ابھی ایک جو لفظ استعمال کیا دم، یہ بھی استعمال کیا جاتا ہے کہ جی وہ جو حج تمتو کی وجہ سے عمرہ اور حج ملا دیا اس کا تو جرمانہ دیا ہی آپ نے، لیکن اس کے علاوہ فلاں اگر آپ سے کوئی غلطی ہو جائے تو اس پہ دم ہوگا، فلاں غلطی ہو جائے تو اس پہ دم ہوگا، اور اس کے لیے بھی پھر قربانیاں ہیں. یہ دم کیا ہے؟
یہ اسی سے قیاس کی ہے، یعنی اگر حج میں کوئی غلطی ہو جاتی ہے تو پھر اس پر جرمانہ کیا عائد کیا جائے؟ انسان سے غلطی تو ہو سکتی ہے نا، اگر کوئی غلطی ہو گئی ہے تو اس میں بھی پھر اسی پہ قیاس کر کے یہ کہا گیا کہ اس کا ازالہ اسی صورت میں ہو سکتا ہے کہ آپ ایک قربانی کر دیں. تو قرآن مجید نے اس کا لحاظ رکھا ہے، یعنی دونوں شکلیں بیان کر دی ہیں. اگر آپ قربانی کر سکتے ہیں، قربانی کے لیے پیسے خرچ کرنے پڑیں گے، اس کا اہتمام کرنا پڑے گا. ہر آدمی اس کا اہل نہیں ہوتا، یا نہیں ہوتا تھا کسی زمانے میں، تو اس وجہ سے ایک دوسری صورت بھی تجویز کر دی گئی. اور یہ عام طور پر آپ دیکھیں کفارے جتنے بھی ہیں ان میں اللہ تعالیٰ دو تین صورتیں تجویز کر دیتے ہیں،
آپشن.
یہاں پر بھی دو صورتیں بیان کی گئی ہیں کہ اگر آپ نے حج اور عمرے میں کو ایک سفر میں اکٹھا کیا ہے تو آپ پھر قربانی کریں، قربانی نہیں کر سکے تو پھر آپ 10 روزے رکھیں گے، 3 وہاں اور 7 یہاں. اس سے آپ اندازہ کر لیں کہ یہ ہمارے ہاں جو لوگ جا کے 19 اور 20 اور 21 عمرے کرتے ہیں، ایک عمرے اور ایک حج کو آپ سفر میں جمع کر لیں تو اس میں آپ کو قربانی کرنا پڑتی ہے.
ہاں، یہ بھی میں
اس لیے کہ آپ نے اس کا فائدہ
مسجد عائشہ پہ جاتے ہیں اور احرام بدلتے ہیں اور پھر واپس آتے ہیں، تو یہ نہیں ہے
کوئی چیز نہیں،
لیکن یہ روایت ہے نا،
یہ بڑی شان. نہیں، وہ تو عمرہ کر نہیں سکی تھی، یعنی سیدہ عورتوں کو جو خاص صورتحال پیش آ جاتی ہے اس کی وجہ سے عمرہ نہیں کر سکی تھی، تو وہ بہت پریشان تھی، انہوں نے کہا کہ دیکھیں میں عمرے سے محروم رہ گئی. اچھا، اس محرومی کا آپ اس سے بھی اندازہ کر سکتے ہیں کہ حرم گویا ان کا گھر تھا، وہیں مکے میں رہتے تھے، وہاں سے ہجرت کرنی پڑ گئی، ایک لمبے عرصے کے بعد کہیں جا کے قریش نے اجازت دی تو ان کے اوپر ایک بڑا صدمے کی کیفیت تھی کہ میں اب عمرہ نہیں کر سکوں گی. تو رسالت میں آپ صلی اللہ علیہ وسلم نے کہا کہ جاؤ تم وہاں سے جا کے احرام باندھو اور عمرہ کر لو. یہ ہوا تھا وہاں پہ. یہ جو ہمارے ہاں لوگ کام کرتے ہیں،
یہ خاص طور پہ صرف آپ کو یہ اجازت دی گئی تھی، حضرت عائشہ کو صرف؟
کسی کو یہ صورتحال پیش آ سکتی ہے؟
ہاں، مطلب اور دیگر جو صحابہ ساتھ تھے انہوں نے ایسا نہیں کیا؟
نہیں، کسی نے بھی نہیں کیا. خود رسالت میں آپ صلی اللہ علیہ وسلم نے کبھی نہیں کیا.
अच्छा।
यानी आप जब वहाँ गए तो आप अबता के मैदान में मुकीम रहे, वहाँ से आते थे, वहाँ से आके आप नमाज हरम में पढ़ते थे, वापस चले जाते थे। ये बड़ी गैर मामूली इबादत है, इन्हें मजाक नहीं बना लेना चाहिए। यानी हमारे यहाँ उन इबादात की चूँकि रूह लोगों को मालूम नहीं है, उन्हें एहसास नहीं कि वो उमरा कर रहे हैं, तो गोया अपने आप को खुदा की गुलामी में दे रहे हैं, अपने आप को उसकी नज़र कर रहे हैं, ये एहसास नहीं होता। देखिए, आप एक बड़ा काम करते हैं जब, तो आपकी टांगें कांप रही होती हैं कि मैं एक बड़ा अहद बांध रहा हूँ,
बिल्कुल
मैं खुदा के साथ एक बड़ा मामला करने के लिए जा रहा हूँ, मैं कोई मजाक नहीं कर रहा। लेकिन जब उसका शोर ख़त्म हो जाता है, रस्म बन जाती है, तो फिर आप यही करते हैं जो हमारे यहाँ होता है। तो असल बात यह है कि हज हज है, उमरा उमरा है, और अगर आप हज और उमरे को एक सफ़र में जमा करेंगे तो उसके लिए अल्लाह ताला ने ये कुर्बानी आयद किया है हमारे ऊपर। हज की कुर्बानी इससे अलग होनी चाहिए, उमरे की कुर्बानी इससे अलग होनी चाहिए।
ठीक है। अच्छा जावेद साहब, एक और प्रैक्टिकल सिचुएशन जो अभी आपने जैसे कि सैयदा आयशा का जिक्र किया, इस तरह की सूरत हाल ख़वातीन के साथ जब पेश आ जाती है, अब आपको पता है आजकल के दौर में फ़्लाइट्स के बुकिंग होती है कि फ़्लाइट है, तवाफ़ ज़्यारा एक बड़ा अहम रुकन है, तवाफ़ ज़्यारा कोई ख़ातून नहीं कर पाई और वो फ़्लाइट की स्केड्यूल आ गया, तो अब क्या है, वो कहा जाता है कि जी दोबारा उन्हें हज करना पड़ेगा या कोई बहुत बड़ा मसला हो जाएगा, तो क्या इसको कैसे देखेंगे?
इसका तो देखिए, आप एक बड़ी इबादत करने जा रहे हैं, इसका अहतमाम करना चाहिए। यानी आपको पहले से फ़्लाइट्स का ऐसा मामला तो नहीं होता ना, पहले से आपको ये जानना चाहिए कि हज किन अय्याम में होगा, उसमें मेरे पास इतना वक्त होना चाहिए कि मैं ये तवाफ़ करूँ, क्योंकि वो हज के लाजमी मनासिक में से है।
ठीक है।
तो इस वजह से इसका अहतमाम करके जाना चाहिए। अगर कोई नागहानी हो गई, यानी कोई हादसा हो गया, नागहानी हो गई, तो फिर वही उसूल जो मौजूद है कि आप कुर्बानी कर दें।
कुर्बानी,
क्योंकि इसके बाद जो कुछ भी लोग कह रहे हैं वो इज्तिहाद है, उसमें रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम की तरफ से हमारी कोई रहनुमाई नहीं है, या अल्लाह ताला ने कोई चीज़ मुकर्रर नहीं की। तो ज़्यादा यही हो सकता है कि अल्लाह ताला से माफ़ी मांगी जाए, एक नागहानी की सूरत पैदा हो गई, आप एक बड़ी इबादत के एक रुकन से महरूम रह गए, आप दुआ करें। क्योंकि हमें बताया गया है कुरान मजीद में कि अगर कोई ऐसी सूरत पेश आ जाए कि आप जा ही नहीं सके, यानी अहराम बांध लिया, घर से निकल खड़े हुए, कुर्बानी के जानवर भी ले लिए, आप जा रहे हैं लेकिन पहुँच नहीं सके, तो उसमें भी देखिए यही किया गया है कि कुर्बानी कर दें, बस वह हज की कायम मुकाम हो जाएगी। तो यहाँ पर भी यही करना चाहिए कि कुर्बानी आदमी कर दें, मेरे नज़दीक यही सूरत ठीक है। लेकिन हमारे उलमा आम तौर पर जो बात बताते हैं वो ये है कि नहीं, फिर आपको दोबारा हज करना जाना पड़ेगा उसके लिए। तो ये इज्तिहाद है, इज्तिहाद में ज़ाहिर है कि दो नुक्ता नज़र हो सकते हैं। अगर कोई बात अल्लाह के पैगंबर ने बता दी हो, मनासिक में शामिल कर दी हो, उसमें तो ज़ाहिर है कि इज्तिहाद का कोई मसला नहीं है, वो महल्ले तदब्बुरी होंगे, उनको समझा जाएगा, बयान किया जाएगा। लेकिन जिन मामलात का वहाँ जिक्र नहीं है और वो पेश आ जाए, तो उनमें आप इज्तिहाद करते हैं। उसका उसूल ये है कि दीन की रूह को कायम रखते हुए लोगों के लिए आसानी पैदा करनी चाहिए।
ठीक है। जावेद साहब, एक और अहम सवाल इससे मुतालिक, ये कहा जाता है कि जो कुर्बानी हम करते हैं उसमें जो बड़े जो जानवर होते हैं उनमें 7 लोग हिस्सा शरीक हो सकते हैं, और जो छोटे जानवर हैं वो एक ही शख्स की तरफ से होता है, ये ज़रूरी है 7 हिस्से होना और बाकायदा हिसाब किताब करना?
ये 7 हिस्से होना ज़रूरी नहीं है, ये भी आपको एक रियायत दी गई है। देखिए, सारे लोग, एक बड़ा जानवर आपने ख़रीद लिया, आजकल के ज़माने में हम बहुत सी चीज़ों को नहीं समझ पाते, इसलिए कि गुर्बत कुछ कम हो गई है, लोगों के हालात बहुत अच्छे हैं। लेकिन एक ज़माना ऐसा रहा है, और अब भी आपके मुल्क में गरीबों की बहुत बड़ी तादाद है जिनके लिए ये मुमकिन नहीं होता। तो उस इबादत में शिरकत के लिए ये रियायत दे दी गई है कि किसी बड़े जानवर में अगर लोगों के पास इतने पैसे नहीं हैं, या वो ये नहीं कर सकते कि एक पूरा जानवर कुर्बान करें, आप पूरा ऊँट कुर्बान कीजिए, आप पूरी गाय कुर्बान कीजिए।
नहीं, जो मैं जानना चाह रहा हूँ वो ये कि छोटा जानवर ये कहा जाता है एक ही की तरफ से होगा, अगर उसमें दो लोग शरीक हो जाएं तो नहीं हो सकता? ये
अच्छी बात नहीं है।
अच्छा,
ये देखिए, बात ये है कि कोई मसला होना चाहिए ना, रियायत वहीं दी जाएगी जहाँ पर कोई मसला पैदा हो गया। बड़े जानवर महंगे होते हैं, आसानी से नहीं, छोटा जानवर तो कोई भी आदमी ले सकता है।
ठीक है।
लेकिन कुर्बानी के मामले में ये जहन में रखना चाहिए कि इसमें जो हमारे यहाँ आमतौर पर फिकी तनकीहात लोगों ने की हैं उनमें से ज़्यादातर की कोई बुनियाद नहीं है। अगर फ़र्ज़ कर लीजिए पूरी ख़ानदान की तरफ से आपने कुर्बानी कर दी, रिसालत में आप ने अपनी उम्मत की तरफ से कुर्बानी कर दी,
ठीक,
अच्छा, मुसलमानों का सरबरा किसी वक्त जानवर नहीं है या अहतमाम करना मुमकिन नहीं है, दारुल हुकूमत में कुर्बानी कर देता है सब लोगों की तरफ से, तो ये एक अलामती चीज़ है। इस वजह से इसको इन सब सूरतों में अदा किया जा सकता है। ताहम कोशिश यही करनी चाहिए कि हर आदमी इस मौके के ऊपर ये इबादत करे।
ठीक। अच्छा जावेद साहब, ये बता दीजिएगा कि कुर्बानी जो हम करते हैं वो ईद की नमाज़ के बाद अदा करते हैं, इसमें दो बुनियादी बात जिसकी वजाहत आप कर दीजिएगा। पहली बात ये कि ईद की नमाज़ क्या लाजिम है, नंबर वन, एंड नंबर टू, अगर ईद की नमाज से पहले कुर्बानी अगर कर दी जाए तो क्या वो अदा हो जाएगी?
ईद की नमाज लाजिम है, जैसे जुमे की नमाज है ऐसे ईद की नमाज है, कोई वजह नहीं है कि उसकी हैसियत कम की जाए। ये इज्तिमा उसी शान से होना चाहिए जैसे कि हमारे यहाँ होता है, और ये भी जहन में रखना चाहिए कि जुमे की नमाज का अहतमाम भी असल में मुसलमानों की हुकूमत को करना है, ईद के इज्तिमा का अहतमाम भी मुसलमानों की हुकूमत को करना है।
ठीक,
यानी इस मौके के ऊपर मुसलमानों के शिकोह का इज़हार होना चाहिए। इकबाल ने कहा ना कि ईद आज़ादा शिकोह है मुल्क दी, ईद महकूमा हजूम मोमिनी। तो हमारे यहाँ इसको रियासत के नज़म के साथ मुतल्लक किया गया, जुमे को भी और ईद को,
ईद को भी। ठीक,
तो ये पहले अदा होनी चाहिए, अगर इससे पहले कुर्बानी कर ली है तो वो कुर्बानी नहीं हुई। देखिए जो मनासिक होते हैं या इस तरह इबादत होती हैं उनको जिस तरतीब से मुकर्रर किया जाता है ये वैसे ही अदा होनी चाहिए। आप इसकी हिकमत भी समझ लें, जब हम अल्लाह ताला के साथ अपने ताल्लुक का इजहार करते हैं तो अल्लाह ताला हमको नज़र नहीं आ रहे होते, यानी अगर कोई हस्ती आपके सामने मौजूद है तो आपने पाँव छूने थे आपने हाथ चूम लिए, आपने मानका करना था आपने मुजाफा कर लिया, चलिए वो जाने उसका काम जाने, क्योंकि अल्लाह ताला सामने नज़र नहीं आते तो हमारी सारी तवज्जो असल में फिर उन अलामतों पर मरकूज़ होती है। अगर उन अलामतों की अहमियत कम हो जाए तो वो जो इस्तेहज़ार आपको होना चाहिए अल्लाह ताला के साथ अपने ताल्लुक का, उसमें कमज़ोरी आती है। तो इस वजह से हज के मनासिक में भी एक ख़ास तरतीब मुकर्रर की गई है, उस तरतीब का हर हाल में लिहाज रखना चाहिए, कोई गलती हो जाए वो एक अलग बात है। यही मामला कुर्बानी में भी है, यानी पहले आप नमाज़ पढ़ेंगे, नमाज पढ़ के आके कुर्बानी करेंगे उसी अहतमाम के साथ, और ये समझेंगे कि एक कुर्बानी वहाँ हो रही है आज के मौके के ऊपर, जिन लोगों को अल्लाह ने सादत बख्शी वो वहाँ पहुँचे हुए हैं, तो एक लिहाज से उसी चीज़ को वसत दे दी गई है। यानी मैं जब गौर करता हूँ इस सारे मामले पर तो मुझे महसूस होता है कि हज का उम्रे का मुंतहाए कमाल असल में है ही कुर्बानी, तो उस मुंतहाए कमाल को ले लिया गया है और सारी दुनिया में फैला दिया गया है। तो इस तरीके से हज की उस इबादत में एक लिहाज से अगर आप गौर करें तो पूरी दुनिया शामिल हो जाती है, यानी दुनिया में जगह जगह फैले हुए मुसलमान शामिल हो जाते हैं।
ठीक, बहुत शुक्रिया जावेद साहब, थैंक यू सो वेरी मच। नाज़रीन, हमारे प्रोग्राम का वक्त ख़त्म हुआ चाहता है। आज हमने जो गुफ्तगू की वो फ़लसफ़ा हज और कुर्बानी से मुतालिक गुफ्तगू की। प्रोग्राम में वक्त कम था, सवालात बहुत ज़्यादा थे और बहुत ज़्यादा और भी सवालात हैं, यकीनन आपके जहनों में भी कुछ क्वेश्चंस होंगे। आप हमें ईमेल पर ये सवालात भेज सकते हैं, ih@duniatv.tv, इस पर आप हमें जो सवालात भेजेंगे हम अपने किसी और प्रोग्राम में जिसमें मुतफर्रिक सवालात होते हैं उसमें आपके इन क्वेश्चंस को सामने रखेंगे। जावेद साहब के अगले प्रोग्राम तक के लिए ज़ुबैर अहमद को इजाज़त दीजिए, अल्लाह हाफिज़।